रेडियो चौतारी कुरा जहाँबाट सुरु हुन्छ।
नमस्कार, म भावना अधिकारी, स्वागत छ तपाईँलाई कार्यक्रम रेडियो चौतारीमा। संयुक्त राष्ट्रसङ्घको पहलमा तयार पारिएको यो कार्यक्रममा तपाईँ हाम्रा दैनिक जीवनमा प्रभाव पार्ने विषयवस्तुहरू समेटिनेछन्। रेडियो चौतारी तपाईँले यो एफएम स्टेशनबाट हरेक हप्ता आजकै दिन यही समयमा सुन्न सक्नुहुनेछ। आज चाहिँ हामी सबैका लागि शिक्षा विषयमा फर्स्ट बहादुर र सेकेन्ड बहादुरका कुरा अनि यही विषयमा गाउँठाउँका अनुभव तथा विचारहरू सुन्नेछौँ। यसका साथै कार्यक्रममा तपाईँका गाउँठाउँमा तपाईँकै समुदायको प्रयासबाट भएका शान्ति र विकाससँग सम्बन्धित समाचारहरू पनि हुनेछन्।
सुना सुना गाउँले हो, म केही भन्छु, दुई भाइ साथीको सबै कहन्छु। फसा बहादुर सेकेन्ड बहादुर दुवै मिल्ने साथी, कहिले जान्छन् तलतिर कहिले जान्छन् माथि। गाई भैँसी भेडा बाख्रा घिउ राडी पाकी, जे जे बिच्छ व्यापार गर्छन् केही राख्दैनन् बाँकी, ल है केही राख्दैनन् बाँकी। देश हेर्छन् मुख फेर्छन् ज्ञान गुण सिक्छन्, तिनै कुरा चौतारीमा हप्तै पिछे झिक्छन्। ल है फर्स्ट बहादुर सेकेन्ड बहादुर, आज के नौलो पौलो कुरो ल्यायौ त?
ए बा, सधैँ आउँदैनन् है फर्स्ट बहादुर, आज म आएकी छु।
फर्स्ट बहादुर सपरिवार ससुरालतिर गयो के एक्लै आउनु भनेर नयाँ साथी पो ल्याएँ मैले त।
नमस्कार है गाउँले दाजुभाइ दिदीबहिनीहरू, मलाई सबैले कमाया भन्छन्। उहाँ सेकेन्ड बहादुर चाहिँ मेरो श्रीमान।
लु बुढी, चिन्जान गरिहाल्यौ, आज मौका पाइरहेको छु तिम्रो ज्ञान गुणको कुरा भन्ने। ल कुरो सुरु गर।
मेरो कुरो गीतैबाट सुरु गर्छु। इलामे सिलाम हाम्रो गाउँको तोरी तेल लाउँछ तुरुरु, हुने नहुने गल्ती भइरहेको देख्दा मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु।
हैन, के गल्ती गर्यो मेरी बुढी तिमीले?
गल्ती मेरो मात्र होइन बुढा, तपाईँको पनि छ। ओ, वैशाख महिनामा हाम्रा गाउँका कति केटाकेटी त्यसरी कट्टु तान्दै कुद्दैछन्। गल्ती नगरा भए त्यस्तो हुन्थ्यो?
होइन, तिनीहरूको कट्टुको इन्जार मैले चोरेको छु र।
बोलेको हेर न बोलेको, वैशाख महिना स्कुलमा नयाँ कक्षाको पढाइ सुरु हुने महिना, यतिखेर स्कुल जाने उमेर भएका हाम्रा गाउँका सबै केटाकेटी स्कुलमा भर्ना हुनुपर्ने, ऊ कति कट्टु तान्दै यतै कुद्दैछन्।
ओ बुढी, त्यसरी नझुक्क्यौ न, हेर ती कुद्ने हाम्रा सन्तान होइनन्, हाम्रा त गए सबै स्कुल। अब ज जसका हुन् तिनीहरूले नै पठाउनु पर्यो नि, मलाई के भन्छौ?
तर हेर्नुहोस्, हामी भनेका त यो गाउँठाउँको अलि जान्ने बुझ्ने मान्छे, अलि अगुवा, अलि सचेत नागरिक, अनि हामी जस्तो मान्छेले ह्या मेरा केटाकेटी स्कुलमा भर्ना भइहालेका छन् अर्को के मतलब भनेर बस्न मिल्छ?
तिमीले भन्न खोज्या के, यी सबै बालबालिकालाई हामीले विद्यालय भर्ना गर्न लाने भने?
अनि त हेर्नु बुढा, हामी पनि यो गाउँमा गएर पाँच वर्षदेखि नौ वर्षसम्मका बालबालिकालाई खोजी खोजी स्कुल पठाउने काम सुरु गरौँ, तब न भइन्छ सचेत नागरिक।
ए कमाया, ए मेरी पत्नी, सुन न, आज तिमी र म यो चौतारीमा यही सबैका लागि शिक्षा भन्ने विषयमा गाउँलेसँग कुरो गरौँ न, हुँदैन?
गर्ने नै त्यही हो।
नेपालमा 100 जना पुरुषमध्ये 65 जनाले मात्र सामान्य लेखपढ गर्न जान्दछन् भने 100 जना महिलामध्ये केवल 34 जना मात्र लेखपढ गर्न सक्छन्। हुन त सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत नेपालले अबको 6 वर्षभित्र सबैलाई साक्षर बनाइसक्नुपर्छ। त्यस्तै नेपालको अन्तरिम संविधानले आधारभूत शिक्षा सबैको मौलिक अधिकार हो भनेर व्याख्या पनि गरेको छ। यिनै कुरालाई ध्यानमा राखेर यतिखेर विद्यालय जाने उमेर भएका सबै बालबालिकालाई प्राथमिक विद्यालयमा भर्ना गर्ने अभियान चलिरहेको छ। कुनै पनि समुदायका सबै बालबालिकालाई विद्यालय भर्ना गराउन ककसले के भूमिका खेल्न सक्छन् भनेर अमर लामाले बागेश्वरी उच्च मावि धादिङ बैरिनीमा भेला भएका अभिभावक, शिक्षक शिक्षिका तथा विभिन्न सम्बन्धित संस्थाका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो।
आजको हाम्रो रेडियो चौतारीको यो छलफल कार्यक्रममा यहाँहरूलाई सबैलाई नमस्कार अनि स्वागत छ। सबैभन्दा पहिले म परिचयबाट यो छलफलको क्रम सुरु गर्छु। यहाँको शुभनाम?
शिव भण्डारी। म सामुदायिक अध्ययन केन्द्र बैरिनीको अध्यक्ष।
मेरो नाम ध्रुवराज खदुडा, म बागेश्वरी उच्च मावि उप प्रधानाध्यापक।
म
सारथा पोखरेल बागेश्वरी उच्च माध्यमिक विद्यालयको प्राथमिक शिक्षक।
त्यसै गरी यहाँ अभिभावकको तर्फबाट एकजना उपस्थित हुनुहुन्छ।
मेरो नाम जेबी रोका सार्के, अब म चाहिँ दलित सेवा सङ्घ शाखा बैरेनीको अध्यक्ष।
मेरो नाम मिरा पण्डित, बैरेनी सिआलसीको उत्प्रेरिका।
अन्तिम हाम्रा एकजना सहभागी हुनुहुन्छ, यहाँको शुभ नाम?
मेरो नाम सूर्य अधिकारी र एक सालभन्दा अभिभावक पनि हो।
हजुर, र यहाँ अब हामी छलफल सुरु गरौँ है त।
हुन्छ।
हामी यो स्कुलमा भइरहेको छलफल हुनाले स्कुलमा यो दलित विद्यार्थीहरूको अथवा विभिन्न जात जाति र जनजातिहरूको विद्यार्थीहरूको भर्नाको स्थिति कस्तो छ त्यसबारे बताइदिनु। म प्रधान अध्यापक ध्रुवराज खतेवडाजीलाई सोध्दैछु।
अब हाम्रो स्कुल एउटा सम्पूर्ण समुदायको बिचमा रहेको स्कुल हो। यसमा प्राथमिक विद्यालयमा दलित जनजातिहरूको तर्फबाट तामाङहरूबाट राई परियार ब्राह्मण क्षेत्रीका विद्यार्थीहरूको सहभागितालाई हेर्ने हो भने पिछडिएका जनजातिहरूको स्थिति अलिकति कमजोर नै छ। पिछडिएका जनजातिहरूको विविध समस्याको कारणले गर्दा विद्यालयमा अझै हामी सम्पूर्ण विद्यार्थीहरूलाई भर्ना गर्न सकिरहेका छैनौँ।
अब नयाँ शैक्षिक सत्र सुरु हुँदैछ होइन, अब उनीहरूको यो शिक्षा पाउने अधिकारलाई सुनिश्चित गर्नको लागि समुदायमा कस्तो किसिमको अभियान परिचालन गर्नुभएको छ यो प्रश्न चाहिँ म सामुदायिक अध्ययन केन्द्र सिएलसीका अध्यक्ष शिव भण्डारीजीलाई सोध्छु।
कुरो के हो भन्दाखेरिमा हामी समाजमा एउटा अनौपचारिक शिक्षा क्षेत्रमा काम गर्ने संस्था भएको कारणले 5 वर्ष पुगेका नानी जति पनि दलित वर्गका मान्छेहरू छन् उनीहरूलाई स्कुल जानुपर्छ। तपाईँ यदि गरिबको कारणले अथवा पैसै नभएको कारणले जान नसक्नु भएको छ भने स्कुलमा गएर सम्पर्क राखौँ, बरु हामी त्यो विद्यार्थीको निमित्त चाहिँ के गर्न सकिन्छ स्कुलसँग बसेर कुरा गरौँ भनेर पनि हामी उहाँहरूलाई सम्झाउने बुझाउने गरेर उनीहरूको 5 वर्ष पुगेका बालबच्चाहरूलाई स्कुल पठाउने प्रयासमा लागिरहेका छौँ।
अब प्रधान अध्यापक ध्रुवराज खतिवडा, तपाईँहरूले 5 वर्ष उमेर पुगेका बालबालिकाहरूलाई बढीभन्दा बढी स्कुलमा ल्याउनको लागि के अभियान सुरु गर्नुभएको छ?
विशेष गरी हाम्रो विद्यालयले ग्रामीण लेभलका हाम्रो क्षेत्रका सम्पूर्ण 5 वर्ष पुगेका बच्चाहरूलाई स्कुलमा ल्याउने अभियानमा आमा समूहहरूको भेला बोलाउने र प्रचार अभियानहरू गर्ने यी कामबाट अहिले क्याचमेन्ट एरियामा रहेका बच्चाहरूलाई सक्दो रूपमा हामी विद्यालयमा भित्राउने अभियानमा लागिरहेछौँ।
अब विद्यालय र सामुदायिक अध्ययन संस्थाले गर्ने प्रयास जस्तै अभिभावकको तर्फबाट चाहिँ के कस्तो पहल भइरहेको छ अहिले अब यो नयाँ शैक्षिक सत्रमा 5 वर्ष पुगेकाहरूलाई चाहिँ उनीहरूले स्कुल पठाउनको लागि? म दलित अभिभावकको तर्फबाट जेबी रोका सार्कीजीलाई प्रश्न राख्छु।
साथीहरूलाई अब अभिभावकहरूलाई दलित जनजातिहरूलाई भेटघाट गर्ने अब सरसल्लाह दिने 5 वर्षभन्दा तलका विद्यार्थीहरूलाई अब हिँड्न सक्ने शिशु कक्षामा बानी गराउनुपर्छ, उनीहरूलाई साथीहरूसँग मिलेर बस्ने खालको कुराहरू पहल सल्लाहहरू हुँदैछ सर हाम्रो।
जस्तो दलित र अरू पिछडिएका बालबालिकाहरूले सरकारी कोटाबाट छात्रवृत्ति पनि पाउँछन् होइन, यो कुराको सुनिश्चितताको लागि तपाईँहरू के गर्दै हुनुहुन्छ?
अब योभन्दा अगाडि पनि सरकारबाट आएको छात्रवृत्तिलाई हामीले बाँडिरहेछौँ। दलित जनजातिहरूलाई दिएको छात्रवृत्तिको जुन कोटा सरकारले उसबाट आउँछ र विद्यालयको तर्फबाट हामीले पनि दिएका छौँ, त त्यो कुरालाई सुनिश्चित हामी हाम्रो तर्फबाट र गर्छौँ। त त्यो भनौँ शिक्षा आर्जन गर्ने कुरामा उनीहरूलाई सहयोग गराउन सकिन्छ भन्ने अभियानमा हामी लागिरहेछौँ र यो अभियान तल्लो कक्षादेखि नै हामी लाग्छौँ।
के पहल गर्दै हुनुहुन्छ प्राथमिक शिक्षक भएको नाताले? म यो शारदा पोखरेलजीले सोध्न चाहन्छु।
अब एउटा कुरा चाहिँ कस्तो भने कलम कापीहरू सबै छात्रवृत्तिको सबैको अलावा पौष्टिकार भन्ने कार्यक्रम पनि थप्न पाइयो भने चाहिँ उपस्थिति बढ्थ्यो कि भन्ने चाहिँ मैले सोचेको छु क्या अहिले सर।
यहाँहरू सबैले जे जति कुराहरू राख्नुभयो नि, के अब चाहिँ नयाँ शैक्षिक सत्रमा दलित जातिका 5 वर्ष उमेर पुगेका ती बालबालिकाहरूलाई बढीभन्दा बढी स्कुलमा ल्याउनको लागि अथवा भर्ना गराउनको लागि र उनीहरूलाई बिचैमा पढाइ छोड्नबाट बचाउन सकिन्छ त यी उपायहरू यो पर्याप्त छन्? म यो प्रश्न शिव भण्डारीजीलाई सोध्न चाहन्छु।
हामीले गर्ने कुराहरू मात्रै पर्याप्त नरहन नै सक्छ। जस्तो किताबकै कुरा आयो, त्यो कुरो सरकारको तर्फबाट शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि किताबहरू विद्यार्थीले पाउनुपर्छ, त्यो कुरो सरकारले पुरा गर्ने कुराहरू सरकारको तर्फबाट गरिदिनु पर्यो।
सूर्य अधिकारीज्यू, भने म अभिभावक हुँदा हुँदै पनि केही विद्यालय नजिक रहेर पनि केही कुराहरू गर्नुपर्ने जरुरी देखाएको छु, किनभने छात्रवृत्तिका कुरादेखि लिएर गएर जुन स्टुडेन्टहरूलाई दिन सक्ने सबै कुराहरू दलित अथवा विपन्न वर्गलाई दिन नसकेको अवस्थामा चाहिँ राज्यले चाहिँ सबै निशुल्क भन्छ, तर विद्यालयको भौतिक पूर्वाधार पुरा गर्ने काम चाहिँ राज्यले गरिरहेको छैन। यदि राज्यबाट पनि हुनु पऱ्यो कि राज्यले इमान्दारिता दिनु पऱ्यो, विद्यालय कति विद्यार्थीलाई कति शिक्षक हुन् कति भौतिक पूर्वाधार हुन् त्यो सुनिश्चित भयो भने विद्यालयले पनि दिन सक्ने अवस्था छ, नत्र कहिले यहाँ बाध्यात्मक अवस्था के छ भने विपन्न भन्दा भन्दै विद्यालयको हेड सरले चाहिँ खल्तीबाट झिकेर दिन सक्ने अवस्था पनि नबन्द रहेछ, र विद्यालयमा स्रोत पनि नहुँदाखेरिमा कहिले भर्ना फी जस्ता कुराहरू लिन परिरहेको अवस्था छ, त्यसको कारणले पनि बच्चाहरू आउन समस्या भइरहेको छ।
होइन, यो त सबै कुरा नमिलिकन हुँदैन, विद्यालयमा पनि एउटा राम्रो वातावरण हुनु पऱ्यो, उनीहरूलाई विद्यालय जाउँ जाउँ भन्ने एउटा भावना जागृत गराउनु पऱ्यो, हामी शिक्षकहरूले पनि त्यो खालको भूमिका निर्वाह गर्नु पऱ्यो। यी सबै कुरा भयो भने भर्ना दरलाई वृद्धि गर्नुको साथसाथै ड्रप आउटलाई कम गर्न सक्छौँ।
थप कुराहरू केही छ? शारदा पोखरेलज्यू,
राजनैतिक पार्टीका स्थानीय सङ्घ संगठनहरूले विशेष गरी त चुनावी अभियान जस्तै अब चेतनाको रूपमा चाहिँ गाउँघरमा अब समुदायहरूमा गएर शिक्षाको विषयमा चाहिँ केही भनिदिने, अनि अब शिक्षा महत्त्वपूर्ण वस्तु हो अब सबै कुराको लागि,
यी सबै कुराहरू भयो भने र हाम्रो प्रयास पनि मिल्यो भने पाँच वर्ष मुनिका माथिका विद्यार्थीहरू सबै स्कुलमा भर्ना हुन सक्छन्।
हवस् त, यहाँहरू सबैलाई अब यो आजको हाम्रो जुन छलफलमा सहभागी भएर आफ्नो अमूल्य विचारहरू राखिदिनु भयो त्यसको लागि यहाँहरू सबैलाई कार्यक्रम रेडियो चौतारीको तर्फबाट हार्दिक धन्यवाद। ल, सबैलाई नमस्कार है त।
यो थियो समुदायका सबै बालबालिकालाई विद्यालय भर्ना गराउनका लागि ककसले के भूमिका खेल्न सक्छन् भन्ने विषयमा गरिएको छलफल। यो छलफल अमर लामाले धादिङ बैरेनीका अभिभावक शिक्षक शिक्षिका तथा विभिन्न सम्बन्धित संस्थाका प्रतिनिधिसँग गर्नुभएको थियो। पोहोर साल 5-9 वर्ष उमेर समूहका बालबालिका मध्ये 192 जना नियमित तथा विद्यालय भर्ना अभियान अन्तर्गत प्राथमिक तहमा भर्ना भएका थिए। अझै पनि नेपालमा त्यो उमेर समूहका 4,00,000 भन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेका छन्।
तपाईँ अहिले कार्यक्रम रेडियो चौतारी सुनिरहनु भएको छ। रेडियो चौतारी, कुरा जहाँबाट सुरु हुन्छ।
ओ कमाया, यो हाम्रो गाउँमा अब जो जो केटाकेटी स्कुल जाने उमेरका भएका छन् तिनीहरूलाई स्कुल पठाउनुपर्छ भन्थ्यौ नि तिमी।
पठाउनु त पर्छ त।
होइन, भर्ना गरेर मात्रै के गर्नु? जुरेली गुडबाट निस्के जस्तो फुत्त फुत्त पढाइ छोडेर हिँड्छन्।
त्यसका नि कारण छन् नि धेरै।
जस्तो?
जस्तो एउटा कारण त तपाईँलाई हेरी हेरी के भन्छु भने पढ्न नसकेर आलु खान थालेपछि छोडिदो रहेछ।
क्या गर्नु त, एक स्कुलमा कि नेपालीमा कि अङ्ग्रेजीमा पढाउँथे, आफूले घरमा बोल्ने मातृभाषाको त म पनि सुन्न पाइँदैन थियो, त्यही भाषै जान्न गाह्रो।
तर अब त्यस्तो छैन नि, कम्तीमा मातृभाषामा पढ्न त पाउँछन्।
त्यही भएर त अलि सजिलो मान्छन् नि केटाकेटीले, तर त्यतिले मात्रै पुग्दैन क्या बुढी, छोराछोरीको पढाइ राम्रो बनाउन बाबुआमाले नि चासो राख्नुपर्छ क्या। अब स्कुल खेलाएर मात्रै चाहिँ हुँदैन है।
त्यो चाहिँ हो है, अब म हप्ता हप्ता दिनमा त्यसै जान्छु त छोराछोरी पढ्ने स्कुल।
जान त म पनि जान्छु नि कहिलेकाहीँ, तर तिमी जस्तो सधैँ जान भ्याउँदिन।
मन हो मन,
भन मौका पाकी छेउ भन।
अनि सुन्नु बुढा, छोराछोरीको पढाइको लागि बाबुआमाले गर्ने अर्को काम भनेको घरमा स्कुलमा कस्तो वातावरण बनाइदिँदा त्यो बच्चाले पढाइ सुधार्न सक्छ त्यतातिर बल गर्ने
होला भन्नु पर्यो नि। अब मेरो नि त्यस्तो वातावरण भएको भए कहिल्यै फेल हुने थिइनँ नि। के गर्नु, आफ्ना पालामा त घरमा नि पढिनुहोस् भनेर गोथे मात्रै, पछि पछि त यसरी गोदाई खानुभन्दा बरु स्कुलै छोड्न बेस भनेर छोड्दे। तर समस्या त्यो मात्रै होइन क्या कमाया मेरी बुढी, अर्को समस्या पनि रहेछ, केटाकेटी स्कुल पठाइ नसकी खुर्र कुदेर घर आइपुग्छन्।
अब त्यसका लागि त कसो गर्दा केटाकेटी स्कुलमा रतिन्छन् त्यही गर्ने नि।
हो नि, हुन त यसो ससाना नानीहरूलाई खेलाउने कुराहरू भयो, राम्रो वातावरण भयो भने त पक्कै रतिन्छन् नि। खै, त्यस्तो हुनुपर्ने छैन।
ए बाबा, त्यस्तो बनाउने चाहिँ कसले बनाइदिनु पर्यो तपाईँलाई?
होइन, त्यस्तो कुरा त स्कुलको जिम्मा हो नि।
ल हेर, कुरा गरे छोराछोरी पढ्ने हाम्रो टोलको स्कुल, हामीले नै त्यस्तो वातावरण बनाउन मद्दत गर्न सक्दैनौ? कति अर्काको मुख ताक्नु, लाज मर्दो।
कक्षा एकमा भर्ना भएका 100 विद्यार्थीमध्ये 10 जतिले त 5 कक्षा नपुग्दै विद्यालय छाड्छन्। बिचैमा पढाइ छाड्ने 100 मध्ये 32 कमजोर पढाइका कारण छाड्ने गरेका छन्। त्यसै गरी 100 मा 27 घरमा काम सघाउनका लागि छाड्ने गरेका छन् भने पढाइ खर्च महँगो भयो भनेर पढाइ छाड्नेहरूको संख्या 100 मा 12 मात्रै छ। बिचैमा पढाइ छाड्ने विभिन्न कारणहरू र तिनका सम्भावित समाधानहरू खोतलेर शारदा रिजालको सहयोगमा तोया घिमिरेले यो रिपोर्ट बनाउनु भएको छ।
रामेछाप जिल्ला बेथान गाविस वडा नम्बर 9 दोबाटो टोलका बुद्ध तामाङ रामेछापमै खेती किसानी र ज्याला मजदुरी गर्नुहुन्छ। बुद्ध तामाङका 5 छोराछोरी छन्। तीमध्ये 3 मात्रै विद्यालय जान्छन्। सबै छोराछोरीलाई विद्यालय पठाउन नसक्नुको कारण सोद्धा उहाँ भन्नुहुन्छ,
कलम कापी किन्नु पऱ्यो, स्कुल ड्रेस किन्नु पऱ्यो, उनीहरूलाई समयमा खानपिन गरेर पठाउनु पऱ्यो, धेरै गाह्रो हुन्छ। कमाउँदा कमाउँदा कहिले हुँदैन, कहिले खानलाई पुग्दैन, कहिले त्यही हो सर। यता पनि घरमा पनि मिलाउनु पऱ्यो, उता बजारलाई पनि उयो गर्नु पऱ्यो, त्यही गर्दा समस्या त्यही हो, खर्चले धान्न सकिन्न।
खर्चले धान्न नसकेपछि उहाँको जेठो छोरा साजन तामाङले 5 अघि पढ्न सक्नु भएन। स्कुल जान छोडेपछि 14 साजन चाहिँ ललितपुरको बुङमतीमा रहेको एउटा इँटाभट्टामा काम गर्न थाल्नुभएको छ। हुन त बिचैमा विद्यालय छोड्नु आर्थिक कारणबाहेक अरू कारणहरू पनि रहेका छन्। साजन काम गर्ने स्त्री नम्बर 1 इँटाभट्टामा बाबुआमासँगै काम गरिरहनुभएका रामेछाप जिल्ला बेथान गाविस वडा नम्बर 9 दोबाटो टोलकै 15 सोनाम दोङले बिचैमा पढाइ छोड्ने कारण भने बेग्लै छ।
म कक्षा 7 पढ्थ्यो, फेल भएर म त्यही भएर मैले छोडेको। पहिला चाहिँ मलाई पढ्न मन नलागेर यहाँ आयो।
विद्यालय बिचैमा छोड्ने कारणहरू धेरै हुन सक्छन्। बेथानकै कान्छी तामाङ आफ्नो उदाहरण दिँदै बाबुआमा अलि सचेत भए छोराछोरीले खर्चका अभावले नै पढाइ छोड्नुपर्ने अवस्था चाहिँ आउँदैन है भन्नुहुन्छ। उहाँको घरको आर्थिक अवस्था त्यति राम्रो छैन, तर उहाँले आफ्ना सबै 6 छोराछोरीलाई विद्यालय पठाउनु भएको रहेछ।
पठाउनु पर्छ भनेर हामी दुःख गरेर पनि पठाउनु पर्छ के? हाम्रो चाहिँ मन धनी मान्छे धनी होइन, सम्पत्ति धनी होइन, हाम्रो मन धनी। आफू त पढेन, म पनि पढेन है। अब छोराछोरी पढोस्, अबको जमानामा बुढाबुढी पढ्नुपर्छ भन्ने जमाना आएपछि त भर्खरको छोराछोरी त पढोस् भन्ने चाहिँ हाम्रो मनमा हुन्छ। छोराछोरी त पढोस् भनेर आफू त दुःख गर्ने नि।
त्यसो त विद्यालयको भौतिक वातावरणले पनि विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या घटाउने वा बढाउने कुरा निर्धारण गर्दो रहेछ। श्री सुनापति प्राविका शिक्षक रमेश तोलाङ्गेको कुरा एकछिन सुनौ।
विद्यालयमा शैक्षिक क्षेत्रमा गुणस्तर नभएको बेला बेलामा सुझाव दिने शिक्षकहरूलाई, त्यसपछि पाठ्य पुस्तक छैन छ कि छैनन्, अभिभावकले कापी किताब पठाएको छ कि छैन, सरले दिएको होमवर्क गरेका छ कि छैनन्, अब यी हरेक कुरो चाहिँ सल्लाह सुझाव बेला बेलामा यसो गरी दियो भने केही सुध्रला जस्तो लाग्छ। हरेक कुरो चाहिँ डोनेसन, हरेक कुरो चाहिँ कहाँबाट चाहिँ उपलब्ध गराउने, अब यो संस्थाहरूले चाहिँ कुन संस्थासँग माग गरेर चाहिँ शैक्षिक भौतिक वातावरणहरू तुल्याउने, हरेक कुरो चाहिँ मा भूमिका खेल्नु पर्ला कि।
विद्यालय जाने उमेरका बालबालिकाहरू जो यतिखेर विभिन्न कारणले विद्यालय बाहिर छन्, के भयो भने चाहिँ उनीहरू विद्यालय जालान् त? फेरि एकपटक सोनाम र साजनसँगै श्री नम्बर 1 इँटाभट्टामा काम गर्ने अरू बालबालिकाका कुरा पनि सुनौँ।
घरमा धेरै काम भएन भने स्कुल जान मन लाग्छ, घरमा काम भयो भने स्कुल जान मन लाग्दैन।
स्कुलमा सरहरूले माया गर्यो भने जान मन लाग्छ, सरहरूले माया गरेन भने खेलेर बस्नु मन लाग्छ। खेल्ने वातावरण पनि राम्रो चाहियो, पढ्ने वातावरण पनि राम्रो चाहियो, शिक्षकहरू पनि राम्रो चाहियो।
घरमा पनि बुवा आमाले चाउ भने मलाई जान मन लाग्छ, स्कुलमा सरहरूले माया गरे पनि स्कुलमा जान मन लाग्छ।
यो थियो बिचैमा पढाइ छाड्ने विभिन्न कारणहरू र तिनका सम्भावित समाधानहरू खोतलेर तोया घिमिरेले बनाउनु भएको रिपोर्ट। हुन त बिचैमा पढाइ छाड्ने समस्या समाधानका लागि विभिन्न प्रयासहरू भइरहेका छन्। यसका लागि नेपाल सरकारले जिल्ला शिक्षा कार्यालय, अन्य सङ्घ संस्था र स्थानीय निकायसँग मिलेर विद्यालयको आन्तरिक सुधार गर्ने तथा अभिभावकसँग अन्तर्क्रिया गर्ने र निरन्तर रूपमा उपलब्धि परीक्षा गर्ने जस्ता काम गरिरहेको छ। त्यसबाहेक शैक्षिक गुणस्तर बढाउनका लागि विद्यालयमा थप कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्।
एकमाया
भन्नु न,
तिमीले मेरो पोल खोलिदिइहाल्यौ, पढ्न नसकेर खाली फेल हुन्थ्यो भनेर।
पोल खोल्या होइन क्या बुढा, सत्य कुरा भनेको।
लु लु, सत्य कुरो नै हो। हेर, म सधैँ फेल हुनुको अर्को कारण चाहिँ बिहान घाँस काटेर स्कुल जानुपर्ने, हेर है, फर्केर आएपछि सुत्तर खोज्न जानुपर्ने, बेलुका मर्तेल छैन भनेर घरै अँध्यारो हुन्थ्यो, अनि म कतिखेर पढ्थेन पास हुनु भन त।
बिचरा, त्यही भएर नै तपाईँले 5 कक्षाको जिल्ला स्तरीय जाँचमा तिनपल्ट आलु खाएपछि छोडिदिनु भयो होइन त सेकेन्ड बहादुर।
के गरेर हाँस्यो नि कति न आफूले चाहिँ आइए बिए एमए पढाए चाहिँ गरेर तिमीले नि त्यही 5 कक्षा पढेर छोड्यो होइन?
कसले होइन भनेको छ र, म त सगर्व भन्छु 5 पढ्यो छोड्यो
हो। हुन त घरमा भाइ जन्मिनु पनि गर्वकै कुरो हो है कमाया?
हो नि त। अब हेर्नुहोस् है, घरमा भाइ जन्मियो कस्तो रुन्छे भने आमालाई काम गर्न जानै नदिने, अनि बाले भाइ हेरेर बस डल्ली भने त्यो बेला मलाई डल्ली भन्थे। बा स्कुल भनेको पढो गुन्यो के काम, छोरीको जात घर स्याहारे खायो माम, चुप लाएर भाइ हेर भने हो र छ भन्यो, भाइ हेरियो बस्यो। दिदीले मलाई हेरे, मैले भाइलाई हेरेँ, भाइले चाहिँ पढ्यो पढेर सरतिर बस्या छ, अब पढेको छोरो भनेर बामा पनि उतैतिर लागिरहेछन्। हामीलाई सम्झने त
ओइ कमाया, तिमीले पढाइ छोडेको कुरा अहिले जसरी भन्यौ नि, तिमीलाई साँच्चै स्कुल छोड्नमा एक रत्ती दुःख छैन त?
अब बितेको कुरा गरेर के फाइदा, अब मैले भाइ हेर्दै र हामीले आमाले गरेको कामबाट भएको फाइदा र मैले अलिक पढ्न पाएको भए हुने फाइदा कुन ठुलो हुन्थ्यो होला भनेर कहिलेकाहीँ गम्छु बस्छु, अरू के गर्नु
हो। कामकै लोभमा हामीले पढाइ स्वा बनाइराखेका हुन्छौँ, पढाइ स्वा हुनु भनेको त भविष्य स्वा हुनु हो नि। आज खेताला छन् नजा भन्यो, बाली पाक्ने बेलामा बाँदरले बाली खान्छ रुङ्नुपर्छ नजा भन्यो, गाईबस्तु हेर्नुपर्छ बस भन्यो, यसो त्यसो गर्दा गर्दै बिचमै स्कुल छोडिन्छ।
काम काम काम, अनि किन पढ्नु चाहिँ सबभन्दा ठुलो काम हो भनेर हामीले नबुझ्या होला? आखिर काम भने भविष्य बनाउनु हो, पढाइ पनि त भविष्यकै लागि हो।
अरूले गरेको देखेर नि त सिक्नुपर्ने हो नि हामीले। अब हाम्रै गामठाममा हाम्रै उमेरका साथीसँगी ज जसले पढाएका छन् उनीहरूको जिन्दगी र हाम्रो जिन्दगी हेर न कति फरक छ। होइन, हामीले जे भोग्यो हाम्रा छोराछोरीले पनि त्यही भोग्नुपर्छ भन्ने छ? सोच्नुहोस् त एकछिन।
अबको 6 वर्षभित्र सबैलाई साक्षर बनाउन नेपालले सबैका लागि शिक्षा भन्ने राष्ट्रिय कार्ययोजना ल्याएको छ। त्यो कार्ययोजनाभित्र 7 मुख्य लक्ष्य छन्। तीमध्ये एउटा चाहिँ सबै बालबालिका, त्यसमा पनि खास गरी बालिकाहरू अनि कठिन परिस्थितिमा परेका बालबालिका र अल्पसंख्यक जनजातिका बालबालिकाले स्तरीय र निशुल्क शिक्षा पाउने व्यवस्था गर्ने भन्ने छ। त्यस्तै यो कार्ययोजनामा त्यस्ता बालबालिकाको प्रारम्भिक शिक्षामा अनिवार्य पहुँच हुनुपर्छ पनि भनिएको छ। तर यो उद्देश्यको एउटा चुनौती भनेको विशेष सेवाको आवश्यकता पर्ने विभिन्न समूहका बालबालिका, जस्तै कमैया, दृष्टिविहीन, अपाङ्ग, सडक बालक, टुहुरा, बालश्रमिक आदिको आवश्यकतालाई कसरी सम्बोधन गर्ने भन्ने हो। दृष्टिविहीन भएका कारण आफूहरूले भोग्नु परेका अप्ठ्याराहरू सुनाउनु हुँदै गुल्मी जिल्ला अर्जै गाविस वडा नम्बर 5 दिनेश गेवाली।
म अहिले 17 वर्षको भएँ र म अहिले ल्याबोरेटोरी स्कुल किर्तिपुर काठमाडौँमा कक्षा 9 पढ्दछु र म अहिले होस्टेलमै बस्छु र अहिले हाम्रो स्कुलमा म जस्तै दृष्टिविहीन विद्यार्थीहरू 46 अध्ययनरत छन्। कक्षा 9 म समेत गरेर आँखा नदेख्ने विद्यार्थीहरू 4 छन्। म आँखै नदेख्ने भएको कारणले म आफ्नो पाएको पनि स्कुलमा पढ्न पाइनँ। हाम्रो स्कुल प्राइभेट भएको हुनाले सरकारी कोर्समा त सबै किताबहरू भन्छन् तर हाम्रो स्कुलमा त्यो कोर्सको पढाइ नहुने भएकाले ब्रेल लिपिमा त्यही सरकारी कोर्सको नेपाली र आवर इङ्ग्लिस मात्रै पाउँछ, अरू केही पनि पाउँदैन। बुकहरू पढ्छु भनेर कसियो अनि पढ्दाखेरि अनि साधनै छैन पढ्नलाई। कक्षामा सरले जे पढाउनु भयो त्यही मात्रै सुनेर देख्ने साथीहरूले पढेर सुनाउँछन्। कहिलेकाहीँ तिनीहरूले सुनायो भने अनि त्यही पढेको सुनेकै भरमा र उनीहरूले कहिलेकाहीँ भनिदिन्छ अनि हामीले आफै नोट लेख्ने, नोट लेखेर पढ्ने हो। त्यसमाथि पनि हामीलाई म्याथ भन्ने गर्नै मिल्दैन, सिलेटमा गर्न एकदमै गाह्रो हुन्छ, म्याथ गर्नै सक्दैन। म्याथमा त पासै मात्रै हो, जस्ट पास मात्रै हुनसक्छ, अरू हुँदैन। हामीलाई त आफ्नै पाएको पर्ने ठाउँमा हाम्रै घर नजिकै मावि स्कुल छ, त्यसमै पनि टिचरहरूलाई ब्रेल लिपिको ट्रेनिङ दिएर त्यहाँ पढ्ने व्यवस्था सरकारले गरिदियो भने हामीले धेरै राम्रो हुन्थ्यो। किताब बनाउने मान्छे बोलाएर भए पनि, जसरी भए पनि किताब ब्रेल लिपिमा सबै किताबहरू पर्याप्त रूपमा जति चाहिने व्यवस्था गरिदियो भने धेरै राम्रो हुन्थ्यो। हामीलाई ब्रेल लिपिमै इक्जाम दिन पाउने, ब्रेल लिपिमै क्वेसन हुने र म्याथको वैकल्पिक व्यवस्था अनि साइन्सको ड्रइङ र न्युमेरिकलको वैकल्पिक व्यवस्था हुने भए हामी साइटेडहरू जस्तै देख्ने विद्यार्थीहरू जस्तै कम्पिटिसनमा आएर प्रथम द्वितीय हुन सक्ने थियौँ हामी। ब्रेल लिपिमै जाँच्ने व्यवस्था हुने भए हामी अरू जस्तै कम्पिटिसनमा आएर प्रथम द्वितीय हुन सक्ने थियौँ।
उहाँ हुनुहुन्थ्यो गुल्मी जिल्ला अर्जे गाविस वडा नम्बर 5 दिनेश गेवाली। दृष्टिविहीन भएका कारण पढ्न लेख्नका लागि आफूहरूले भोग्नु परेका अप्ठ्याराहरू सुनाउनु हुँदै, त्यसो त नेपाल सरकारले विशेष कठिनाई भोगिरहेका बालबालिकाका लागि प्राथमिक तहसम्मको पढाइ पूरा गर्न विशेष उपायहरू अप्नाएको छ। यस अन्तर्गत प्राथमिक तहमा अध्ययन गर्ने दलित तथा सबै किसिमका अपाङ्गता भएका बालबालिकालाई सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ। आर्थिक विपन्नताका कारण आन्तरिक रूपमा बसाइसराई गरेर आएका बालबालिकालाई पनि यस्तो छात्रवृत्ति उपलब्ध गराइन्छ। साथै प्रत्येक विद्यालयले प्राथमिक तहमा भर्ना हुन आएका कुल बालिकाहरूमध्ये आर्थिक विपन्नता भएका 50% बालिकालाई पनि छात्रवृत्तिको व्यवस्था गरेको छ। त्यसबाहेक कठिन परिस्थितिमा रहेका बालबालिकाका लागि वैकल्पिक विद्यालय कार्यक्रमहरू पनि लागू गरिएका छन्। दुर्गम तथा कठिन क्षेत्रका बालबालिकाका लागि विद्यालय पहुँच, काममा लागेका र सुविधाविहीन बालबालिकाका लागि लचिला विद्यालय र विद्यालय भर्ना नभएका तथा विद्यालय जान नपाएका बालबालिकाका लागि विद्यालय बाहिर नै पढाउने जस्ता कार्यक्रमहरू चलिरहेका छन्।
हेर्नु बुढा, यतिखेर विद्यालय भर्ना अभियान चलिरहेछ। अब पहिले त जसरी हुन्छ यो गाउँका स्कुल जाने उमेर पुगेका सबैलाई स्कुल भर्ना गरौँ, त्यसका लागि अब गाउँमा घरै पछि घुमौँ अनि सम्झाउन
त सम्झाम, तर यो खर्च वर्चको कुरोले त चस्स पोल्छ नि बुढी कमाया।
के को खर्चको कुरा गर्नुभयो तपाईँले? हेर्नु, प्राथमिक तहमा भर्ना गर्न खर्च एक सुको पनि लाग्दैन। त्यति मात्रै कहाँ हो र, किताब पनि स्कुलले नै दिन्छ।
प्राथमिक तहमा भर्ना गर्न एक सुको लिँदैन त स्कुलले भने?
लाग्दैन भने क्या, एक पैसा लाग्दैन।
अनि किताब पनि सित्तैमा दिन्छ?
अनि त त्यसबाहेक छात्रवृत्ति कार्यक्रम पनि छ। कस्तो यति पनि थाहा नभएको तपाईँलाई?
तिमीलाई चाहिँ कति थाहा रहेछ भनेर जाँचेको के, मलाई पनि थाहा नहुने भन्ने हुन्छ? बरु तिमीलाई चाहिँ थाहा छैन होला। यहाँ सुन, यो छात्रवृत्ति दलित बालबालिकाहरू सबैले, अन्य बालिकाहरूले र फरक क्षमता भएका बालबालिकाले पाउँछन्।
त्यस्तो छात्रवृत्तिको लागि अब बाबुआमाले स्कुलमा गएर कुरा गर्नुपर्छ अथवा जिल्ला शिक्षा कार्यालयमा पनि सम्पर्क राख्नुपर्छ, त्यो पनि भनिदिनुहोस् न त।
ए, यिनलाई पनि थाहा रहेछ त, त्यो त तिमीले भनिहाल्यौ नि। लु, अब यहाँ बसेर कुरो मात्रै नगरौँ, गाम जाम सबैलाई केटाकेटी स्कुल भर्ना गर्नुपर्छ भनेर बुझौँ।
हो ल जाम। ल है गाउँले दाजुभाइ दिदीबहिनीहरू, आज फर्स्ट बहादुर नआएको मौकामा म कमाया आएर मेरो कुरा गरे, खुसी मान्नुहोस् है। महिला नि कमजोर छैनन्, अगाडि आएर बोल्न सक्छन् भन्ने थाहा पाएर।
हो त नि,
सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला, फर्स्ट बहादुर सेकेन्ड बहादुर व्यापार गर्न जाला, बाँकी कुरा सुनौँला है अब अर्को पाला।
अब चाहिँ रेडियो चौतारीमा तपाईँका कुरा भन्ने पालो। यहाँ तपाईँले आफ्ना गाउँठाउँमा समुदायले आफै अघि सरेर शान्ति र विकासका केही काम गरेको छ भने त्यो लेखेर पठाउन सक्नुहुन्छ, हामी पढेर सुनाउँछौँ। त्यस्तै कहिलेकाहीँ हामी तपाईँका गाउँठाउँमा आउँदा भेट भयो भने यस्ता कुरा रेकर्ड गरेर ल्याएर त्यो पनि सुनाउँला। अनि तपाईँलाई कार्यक्रम रेडियो चौतारीका बारेमा जे भन्न मन लागेको छ त्यो पनि भन्न सक्नुहुन्छ। तपाईँहरू चाँडै पठाउनुहोस् है।
हाम्रो ठेगाना हो कार्यक्रम रेडियो चौतारी, पोस्ट बक्स नम्बर 1187, काठमाडौँ नेपाल।
हवस् त, संयुक्त राष्ट्रसङ्घको पहलमा तयार पारिएको कार्यक्रम रेडियो चौतारी उत्पादन टोलीका शारदा रिजाल, अमर लामा, तोया घिमिरे सहित म भावना अधिकारी पनि बिदा माग्छु। नमस्कार।